नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
नारायणी अस्पतालमा उपचाररत 9 जना डिस्चार्ज, बाँकेका 27 सहित आज 68 जना थपिएसँगै संक्रमितको संख्या 584 पुग्यो।
584 जना कुल संक्रमितको संख्या पुगेको छ।
कैलालीको गौरीफन्टा नाकाबाट 6320 जना नेपालीको उद्धार, क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै रूपन्देहीको मर्चवारमा प्रदर्शन।
कालीगण्डकी प्रसारण लाइनको काम अन्तिम चरणमा, बिजुली खेर जान नदिने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको दावी।
चीनमा पहिलो पटक संक्रमणको संख्या 0, कोरोना विरूद्ध चीनमा बनेको खोप प्रभावकारी रहेको अनुसन्धानकर्ताको दावी।
र जर्मन बुन्डेसलिगा फुटबलमा अहिले 4 खेल हुँदै।
अहिले विश्व कोरोना भाइरस COVID-19 महामारीसँग जुधिरहेको छ। यस्तो विपदमा सबैजना आफ्नो घर परिवार आफन्तसँगै बस्न, रमाउन, सुख दुःख बाँड्न चाहन्छन्।
विदेशमा श्रम गर्न गएका तपाईँ हाम्रा दाजुभाइ दिदी बहिनी यही विपदका समयमा घर फर्कनु भएको छ र कतिजना घर फर्कने क्रममा हुनुहुन्छ।
कोरोना ल्याउँछ सार्छ भनेर विदेशबाट आएका व्यक्तिलाई घर गाउँमा पस्न नदिने, आफ्नै घरमा बस्न नदिने र परिवारलाई नै हेला र दुर्व्यवहार गर्ने क्रम बढेको छ।
संक्रमण जसलाई पनि हुन सक्छ, विदेशबाट आएको मानिसलाई दुर्व्यवहार गरेर संक्रमण त रोकिँदैन नै सामाजिक एकता र सद्भाव पनि खलबलिन्छ।
त्यसैले विदेशबाट फर्किएका व्यक्तिलाई भेदभाव नगरौं, सम्मानित ढंगले क्वारेन्टिन एकान्तवासमा बस्न प्रेरित गरौं, सामाजिक दूरी कायम गर्न सहयोग गरौं, आफ्ना छिमेकी र परिवारलाई सहयोग गरौं।
विपद र महामारीले धनी गरिब जात धर्म अनि देश र सिमाना चिन्दैन, त्यसैले हामी सबै मिलेर कोरोना भाइरसको महामारीसँग लडौं।
सार्वजनिक हितका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन IOM नेपालद्वारा जारी सन्देश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पर्साको नारायणी अस्पतालबाट आज 9 जना डिस्चार्ज भएका छन्। नारायणी अस्पताल वीरगंजमा उपचार गराइरहेका 71 जना मध्ये 9 जना डिस्चार्ज भएका अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिनुभयो। पर्सा र रौथरका 3-3 जना, बाराका 2 जना र 1 जना भारतीय नागरिक डिस्चार्ज भएका उहाँले बताउनुभयो। नारायणी अस्पतालमा अहिले 62 जना संक्रमितको उपचार भइरहेको छ भने नारायणी कोरोना अस्पताल गण्डकमा 25 जनाको उपचार भइरहेको छ। संक्रमित मध्ये अहिलेसम्म 79 जना उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाका कारण 3 जनाको ज्यान गएको छ। यसैबीच भारतको नौतनवा क्वारेन्टिनमा बसेका स्याङ्जा हरिनाश गाउँपालिका 2 चिसापानीका 32 वर्षका पुरूषको ज्यान गएको छ। ज्यान गुमाएका पुरूषको PCR परीक्षणको रिपोर्ट भने आउन बाँकी नै रहेको हरिनाश गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्दरले जानकारी दिनुभयो।
बाँकेमा 27 जना सहित आज एकै दिन 68 जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या 584 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँके नरैनापुरका 27 जनामा संक्रमण पुष्टि भएको हो।
नरैनापुर मद्रासाका बाँकेका 6 जना जो 17-32 वर्षसम्मका पुरुष हुनुहुन्छ। त्यसै गरी नरैनापुर 3 बाँकेका राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा 15 जना पोजिटिभ आउनुभएको छ। उहाँहरू 16-32 वर्षका पुरुष हुनुहुन्छ। त्यसै गरी नरैनापुर 1 बाँकेकै राष्ट्रिय प्रावि स्कुल महातनियामा गरिएको नमुना संकलनमा पोजिटिभ देखिनुभएका 6 जना हुनुहुन्छ जो 22-50 वर्ष उमेरका हुनुहुन्छ। उहाँहरू सबै पुरुष हुनुहुन्छ।
यस्तै बैतडीमा 4 जना, सुर्खेतमा 3 जना, झापा र बर्दियामा 1-1 जना संक्रमित भएका छन्।
सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिका जो सेती अस्पतालमै रहनु भएको र उहाँहरू चारजना हुनुहुन्छ। उहाँहरू चारजना 20 वर्षका दुईजना, 22 वर्षका एकजना र 27 वर्षका एकजना पुरुष हुनुहुन्छ। त्यसै गरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गाउँपालिका झापाका दिल्लीराज मावि क्वारेन्टाइनमा रहने एकजना 33 वर्षीय पुरुषलाई पोजिटिभ देखिएको छ। बर्दियाका बढैया ताल सातका एकजना 19 वर्षीय पुरुष पनि पोजिटिभ हुनुभएको छ। सुर्खेतमा पनि दुईजना पुरुष र एकजना महिला गरी तीनजना थप संक्रमितको पहिचान भएको छ। यो सँगै
यसअघि आजै सर्लाहीका 13, कपिलवस्तु र रूपन्देहीका 8-8, 12, चितवन र काठमाडौँका 1-1 जनामा संक्रमण पुष्टि भएको छ।
कैलालीको सीमावर्ती गौरीफन्टा नाकाबाट 6320 जना नेपालीको उद्धार भएको छ। उद्धार गरिएका मध्ये 206 जनालाई धनगढ़ी क्वारेन्टिनमा राखिएको छ भने बाँकी 6114 जनालाई सम्बन्धित पालिकामा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो। 6300 भन्दा धेरैको उद्धार भए पनि कोरोनाको परीक्षण नहुँदा संक्रमणको जोखिम बढ़ेको छ। 6003 मध्ये झण्डै 5000 जनाको कोरोना परीक्षण हुन सकेको छैन। नागरिकको उद्धारका लागि समन्वय गरे पनि स्थानीय र प्रदेश सरकारले कोरोना परीक्षणको व्यवस्था गर्न नसक्दा समस्या भएको छ। किटको अभावमा परीक्षण गर्न नसकेको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ। ऱ्यापिड किटका लागि स्वास्थ्य मन्त्रालय र विभागसँग समन्वय भइरहेको प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताउनुभयो।
रूपन्देहीको मर्चवार क्षेत्रमा क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्। कोटहीमाई गाउँपालिका वडा नम्बर 6 बोगडीमा रहेको माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन व्यवस्थित नभएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका हुन्। क्वारेन्टिनलाई व्यवस्थित बनाउन र कर्मचारीको लापरवाही रोक्न गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवलाई आग्रह गर्दा पनि व्यवस्था गरेको उनीहरूको गुनासो छ। क्वारेन्टिनको व्यवस्थापन गर्न मजगावा प्रहरी चौकीमा निवेदन दिए पनि सुनवाई नभएको स्थानीय बासिन्दाले आरोप लगाएका छन्।
यसैबीच बजाङमा क्वारेन्टिनमा बसेका युवाले विद्यालयको पर्खाल लगाउन थालेका छन्। थलारा गाउँपालिका वडा नम्बर 2 को शारदा उच्च माविको वरिपरि उहाँले पर्खाल लगाउन थालेका विद्यालय प्रशासनले जनाएको छ। यस्तै लकडाउनका कारण भारतमा अलपत्र परेका पाल्पाका नागरिकलाई पालिकाले उद्धार गर्ने भएका छन्। पालिका प्रमुख तथा जिल्ला सुरक्षा निकायका प्रमुख सहितको बैठकले भारतमा अलपत्र परेका नागरिकलाई उद्धार गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ।
चौतर्फी दबावपछि सरकारले विदेशमा दुःख पाइरहेका नेपालीलाई स्वदेश फर्काउने तयारी थालेको छ। विदेशबाट नेपाली ल्याएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टिनमा राख्नुपर्छ। सरकारले अहिलेसम्म पर्याप्त क्वारेन्टिन बनाएको छैन। पाल टाँगेर बनाइएका क्वारेन्टिनले बर्खामा समस्या पार्ने भएकाले होटलहरूलाई क्वारेन्टिन बनाउनु पर्ने बहस शुरू भएको छ। होटललाई क्वारेन्टिन बनाएमा एकातिर क्वारेन्टिनमा बस्नुपर्नेहरूले सुरक्षित ठाउँमा बस्न पाउने र अर्कोतिर चौपट भएको होटल व्यवसायले पनि केही राहत पाउने सम्भावना छ। अर्जुन पोखरेलको रिपोर्ट।
खाडी र मलेसिया लगायत विभिन्न देशमा समस्या भोगिरहेका नेपालीले छिट्टै स्वदेश फर्काउन सरकारसँग माग गरिरहेका छन्। सरकारले भने अहिले लाखौं नेपाली एकैपटक ल्याउन सक्ने अवस्था छैन भन्दै आएको छ। चौतर्फी दबावपछि अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउन गृह कार्य भइरहेको छ। उनीहरूलाई नेपालमा ल्याएर कहाँ राख्ने भन्ने चिन्ता भइरहेको बेलामा होटलहरूलाई नै क्वारेन्टिन बनाउनु पर्ने छलफल सुरु भएको छ। यसमा होटल व्यवसायी र सरकार दुवै सकारात्मक छन्। होटल एसोसिएसन अफ नेपाल हानका प्रथम उपाध्यक्ष विनायक शाह।
अरू कन्ट्री पनि त्यो अभ्यास देखिया छ, तर के भने हाम्रो देशमा चाहिँ नि अब पुरा काम बढी हुन्छ काम हुँदैन होइन। यो कुरा त हामीले जनवरी देख्नु भने आयो भने अहिले भने हो भने जनवरी अब लेटली त सरकार हो हामी होइन है। अब हामीले के गर्नुपर्छ कसो गर्नुपर्छ किनभने हेर्नुहोस् खरबौँ रुपियाँ लगानी गरे हुन्छ होइन। राष्ट्रलाई पहिला समस्या हो, अब राज्यले चाहन्छ भने नै भन्ने कुरो हुँदैन। तर यसमा एउटा राम्रोसँग एउटा प्रोसिजियर एउटा नीति नियम प्रक्रिया चाहिँ राम्रोसँग बनाउनुपर्छ।
देशभरि पर्यटन विभागमा दर्ता भएका 129 तारे होटल छन्। 1125 पर्यटक स्तरीय होटल छन्। 324 होमस्टे छन्। तर पर्यटन विभागमा दर्ता नभएका र थोरै पाहुनालाई पनि सेवा दिन सक्ने गरी खुलेका लज समेत गणना गर्दा 60-65 हजार होटल रहेको होटल एसोसिएसन अफ नेपाल हानको दावी छ। यी होटल तथा लजमा 25 लाखवटा बेड रहेका छन्। सामाजिक दूरी कायम राख्दै पाहुना राख्दा पनि 10 लाखजनालाई होटलमा राख्न सकिन्छ। तर तारे होटलमा सरकारले नेपाली ल्याएर राख्न सक्छ कि सक्दैन, विदेशबाट आउनेहरूले होटलको शुल्क तिर्न सक्छन् कि सक्दैनन् लगायतका बहस भइरहेका छन्। यस्तै चीनको वुहानबाट नेपाली नागरिकलाई ल्याएर भक्तपुरको खरीपाटीमा राख्दा स्थानीयले विरोध गरेका थिए। बस्तीको बीचमा रहेका होटलमा विदेशमा रहेका नेपालीलाई ल्याएर राख्दा पनि चुनौती नै देखिन्छ। तर 2 लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको र झण्डै 1 खर्ब रुपियाँ लगानी रहेको होटल क्षेत्र कोरोना भाइरसका कारण चौपट भएको बेलामा विदेशमा रहेका नेपालीलाई ल्याएर राखेमा केही राहत हुन सक्छ। डाक्टरहरूलाई सरकारले अहिले नै होटलमा क्वारेन्टिन बनाएर राखेको र विदेशबाट आउनेहरू अब शुल्क तिरेर बस्न सक्ने गरी छलफल थालेको बताउनुहुन्छ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी।
हस्पिटलमा काम गर्ने डाक्टरहरू घर गए भने सार्न सक्छन् भने अब हस्पिटलमा काम गर्दैन, अनि 7-8 दिन काम गर्ने घर क्वारेन्टाइन बस्ने भनेको छ। अमेरिका, जापान, युरोपबाट आउने चाहिँ आयो भने होइन सरकार निर्णय गरेर तिनीहरू आएर आफूले आफ्नो क्षमता अनुसार होटलहरू बुक गरेर बस्ला नि।
स्याङ्जाको भिरकोट नगरपालिकामा साप्ताहिक हाट बजार शुरू भएको छ। कोरोनाको जोखिमपछि बन्द रहेको हाट बजार दूरी कायम गर्दै पुनः सञ्चालनमा ल्याइएको भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले जानकारी दिनुभयो। झण्डै 3 महिना बन्द रहेको बजार सञ्चालनमा आएपछि किसान र उपभोक्ता खुशी भएका छन्। हाट बजार दैनिक बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालनमा आउनेछ, तर खरिद बिक्री भने दिउँसो 12 बजेपछि मात्रै हुने नगरपालिकाले जनाएको छ। किसानको उत्पादन नगरपालिकाले खरिद गर्ने र होलसेल को 2% राखेर नगरपालिकाले नै उपभोक्तालाई बिक्री वितरण गर्नेछ। नगरपालिकाले नै कृषि उपज खरिद गरिदिने भएपछि सहज भएको किसानले बताएका छन्।
राष्ट्रिय मुस्लिम आयोगले ईद उल फितरका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ। आयोगका अध्यक्ष समी मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज पढ्न आग्रह गर्नुभएको हो।
मुस्लिम समुदायका आफ्ना तरिकाले घरमै बसी यसको नमाज अदा गरिदिनको लागि म आग्रह गर्न चाहन्छु। यो महामारीबाट चाहिँ हामी कसरी बस्ने, देशलाई देशवासीलाई कसरी जोगाउने हामी सबैको प्रमुख दायित्व हो, हाम्रो धर्म हो।
सी धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। कोरोनाको खसखस मेटाउने कोरोना क्याप्सुलसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कोरोनाका कारण डर वा चिन्ता लागेको छ कि अथवा कुनै कुरा बुझ्न र भन्न मन लागेको छ? इमेलमा सम्पर्क गर्न coca@unn.com.np मा लेखेर पठाउनुहोस्।
आफ्नै आवाजमा रेकर्ड गर्न IVR नम्बर 01-5260-646 फोन गर्नुहोस्।
अनि तपाईँ नेपाल टेलिकमको सिम चलाउनुहुन्छ भने आफ्नो प्रश्न, नाम र ठेगाना लेखी SMS COCA टाइप गर्नुहोस् र 35566 नम्बरमा पठाउनुहोस्।
तपाईँ प्रश्न, प्रतिक्रिया र सरोकार पठाउनुहोस्। हामी विज्ञ स्वास्थ्यकर्मी र डाक्टरका जवाफ ल्याएर कोरोनाका क्याप्सुल बनाउँछौँ।
हरेक आइतबार र बुधबार बिहान 8:20 बजे उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम कोरोना क्याप्सुल।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नारायणी अस्पतालमा उपचारत 9 जना डिस्चार्ज, बाँकेका 27 सहित आज 68 जना थपिएसँगै कोरोना संक्रमितको संख्या 584 पुग्यो। कैलालीको गौरी फन्टा नाकाबाट 6,000 भन्दा धेरै नेपालीको उद्धार, क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै रूपन्देहीको मर्चवारमा प्रदर्शन लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब कोरोना क्याप्सुलको पालो। एकान्तवासबाट कोरोनाको क्याप्सुल लिएर आउँदै हुनुहुन्छ गोपाल गुरागाई।
कोरोनाको 22 औं क्याप्सुलमा 4 डोजहरू छन्। कोरोना सम्बन्धी सरकारका काम कसरी चलिरहेका छन् भन्ने खसखस मेटाउन यी डोजहरू तयार पारिएका हुन्। क्याप्सुलका 3 डोज दिँदै हुनुहुन्छ डाक्टर खेम कार्की र 1 डोज दिँदै हुनुहुन्छ डाक्टर दिपेन्द्र रमण सिंह। आजको पहिलो डोज। कोरोनाको संक्रमण नियन्त्रण गर्न उप प्रधानमन्त्रीदेखि मुख्य सचिवसम्म र सेना प्रहरीदेखि स्वास्थ्य मन्त्रालयसम्म सबै दौड़धूपमा लागेको देखिन्छ। तर समन्वय कसरी हुन्छ र कोविड नियन्त्रण गर्न सरकारका के कस्ता संरचनाहरू सक्रिय छन् त? यो खसखस मेटाउने डोज दिँदै हुनुहुन्छ कोविड संक्रमणको समन्वय गरिरहेका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर दिपेन्द्र रमण सिंह।
यो स्ट्रक्चरले के छ भन्दाखेरि उच्च स्तरीय समिति छ, माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूको चाहिँ संयोजकत्वमा छ। त्यसमा चाहिँ छवटा मिनिस्ट्रीको चाहिँ डाइरेक्ट इन्भल्भमेन्ट छ। स्वास्थ्य लगायत सङ्घीय मामिला पनि त्यहाँ छ, यताकि तहगत रूपमा तल्लो निकायसम्म जान सकियोस् भनेर। त्यसपछि आएर चाहिँ उच्च स्तरीय एउटा अर्को चाहिँ संयोजक समिति भन्ने छ, अर्को मुख्य सचिवज्यूको उसमा छ। र त्यसमा चाहिँ यही छवटा चाहिँ मन्त्रालयकै सचिवज्यूहरू सहितको त्यहाँ छ। त्यसपछि आएर चाहिँ यो उच्च स्तरीय जुन कमिटी छ, माननीय उप प्रधानमन्त्रीज्यूको उसमा रहेको, उहाँको चाहिँ सचिवालयको रूपमा चाहिँ यो सिसिएमसी रहेको छ, सिसिएमसी अफ भन्छौँ हामी। त्यहाँ चाहिँ प्रधानमन्त्री कार्यालयको सचिवज्यूको चाहिँ संयोजकत्वमा यसमा स्वास्थ्य पनि छ, रक्षा मन्त्रालयबाट चाहिँ उपरतिज्यू हुनुहुन्छ, र अर्थ मन्त्रालयबाट चाहिँ सहसचिवज्यूको चाहिँ एउटा सानो संयोजन टोली भनेर त्यहाँ छ। र त्यसको मुनि चाहिँ चारवटा अर्को चाहिँ अफ्सहरू भनेर भनेको छ। त्यसमा चाहिँ मेडिकल अफ्स, अनि त्यसपछि सेक्युरिटी अफ्स, अनि लजिस्टिक अफ्स र मिडिया अफ्स भनेर चारवटा अफ्स।
अब दोस्रो डोज, सांसद पत्रकार र पहुँचवालाहरूको भटाभट पीसीआर जाँच हुन थालेपछि धेरैका मनमा पीसीआर जाँच गर्ने मापदण्ड के रहेछ त भन्ने खसखसले घाँटी चिलाउन थालेको छ। पीसीआर परीक्षणको मापदण्ड सम्बन्धी डोज दिँदै हुनुहुन्छ स्वास्थ्य मन्त्रालयका सल्लाहकार डाक्टर खेम कार्की।
पीसीआरको टेस्ट अथवा हाम्रो टेस्टको क्राइटेरिया चाहिँ हामीले के डेभलप गरेका छौँ भने, एउटा चाहिँ त कोरोना संक्रमित भएको ठाउँबाट आएको मान्छे, भनेपछि हिजोसम्म विदेशबाट आएको भन्ने बुझिन्थ्यो। कुनै एउटा व्यक्ति पोजिटिभ भएपछि उसको संसर्गमा भएका सबै व्यक्तिहरूलाई ट्रेसिङ गरेर अनि उहाँहरूलाई पीसीआरमा लिएर जाने हो है, त्यो हिसाबले हो। त्यसैले यही क्राइटेरियाभित्र पार्लियामेन्टेरियनहरूलाई पनि यही क्राइटेरियाबाट टेस्ट गर्नुपर्छ। रिक्स जोनबाट जहाँनिर पोजिटिभ केसेसहरू छ र रिक्स जोनबाट अब रातको हिसाबले अरू केही हिसाबले जो जो एक्सपोज हुनुभएको छ उहाँहरूले म भन्नुहोस् र उहाँहरूको टेस्ट गरौँ भन्ने खालको हिसाबले हामीले चाहिँ क्राइटेरिया बनाएको।
अब कोरोना क्याप्सुलको तेस्रो डोज, लकडाउन शुरू भएको दुई महिना भयो। लकडाउन खुकुलो पार्न संक्रमणको जोखिम मूल्याङ्कन गरी देशलाई रेड, यल्लो र ग्रीन जोन बनाउने र लकडाउन खुकुलो पार्ने कुरा धेरै सुनियो। जोनिङ के हो र स्वास्थ्य मन्त्रालयले के आधारमा जोनिङ गर्दैछ?
हामीले चाहिँ मन्त्रालयले बनाएको क्राइटेरिया के हो भने, इफ देयर इज एक्टिभ केसेस, एक्टिभ केस छ भने त्यसलाई चाहिँ हामीले रेड बनाउनु पर्छ, र चाहिँ एक्टिभ केस छैन, अब हिजो चाहिँ पोजिटिभ थियो तर ऊ क्योर भएर गइसक्यो, उसको चाहिँ एन्टिबडीवाला मान्छे छ भन्यो भने त्यसलाई चाहिँ येल्लोमा राख्नुपर्छ, किनभने अझै पनि कोही मान्छेहरू चाहिँ, किनभने यसको इन्क्युबेसनको ठ्याक्कै एभरेजमा पो 15 दिन, तर चाहिँ अब कतिपय केसेसहरू चाहिँ धेरै पछाडिहरू पनि देखिएको छ, त्यसैले येल्लोमा राख्नुपर्छ। तर कुनै पनि छैन भने त्यसलाई ग्रिनमा राख्नुपर्छ भन्ने हो। अब ग्रिनमा राख्नुपर्छ भन्दाखेरि ठुलो क्वेसन के आयो भने, तिमीले टेस्टै गरेको छैन अनि त्यसपछि ग्रिनमा राखिदिने भन्ने क्वेसन पनि आयो होइन। त्यसो भएको हुनाले यो अलिकति त्यो हाम्रो जोनिङमा हामी डिस्कसन गर्दैछौँ, तर अहिलेको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ हामीसँग पोजिटिभ केस हस्पिटलमा एडमिसन भइराखेको हुनाले हाम्रो क्राइटेरियाको हिसाबले स्टिल हामीलाई चाहिँ अहिले रेडको हिसाबले नै हामीले हेर्नुपर्छ।
अब अन्तिम डोज, डाक्टर कार्की, त्यसो भए रेड जोन एरियामा परेपछि त खानेकुरा किन्न पनि मुस्किल पर्ला जस्तो छ नि?
रेड जोन भित्र पनि के चाहिँ गर्ने के चाहिँ नगर्ने भन्ने कुराहरू चाहिँ क्लियरली स्पेल आउट हुनुपर्छ। सपिङै गर्न नसकिने, सामान किन्न नसकिने, गाडी नै चलाउन नहुने होइन, पुरै चाहिँ बाटो चाहिँ वा अहिले भनेको जस्तो चाहिँ बाटो चाहिँ क्लियर गरिदिइसके पछाडि चाहिँ लकडाउन सफल भयो भन्ने होइन नि। हामीले चाहिँ मुभमेन्टहरूको एउटा चाहिँ फिक्स प्लान गर्नुपर्छ। जस्तो सपिङ गर्न जाने हो भने पनि हामीले चाहिँ ग्राहकले मेन्टेन गर्नुपर्ने कुरा के हो, सेलरले मेन्टेन गर्नुपर्ने कुरा के हो, यो चिजहरूलाई एकदम क्लियर गरिदिनुपर्छ। र सपहरू त खोल्नुपर्छ नि, पसलहरू त खोल्नुपर्छ, तर निश्चित समयमा खोल्ने होला, भिडभाड कम गर्ने होला, यो खालको कुराहरू चाहिँ जोनिङ सँगसँगै आउनुपर्छ।
सरकारको तर्फबाट भइरहेका कामको जानकारी र लकडाउन खुकुलो हुने आशाका आजका सबै डोज सकिए। लौ त कोरोनाको अर्को क्याप्सुलमा फेरि भेटौँला।
कोरोना क्याप्सुलको नयाँ अंक भोलि बिहान 6 बजेको काया कैरनमा प्रस्तुत हुनेछ।
नेपाल भारत सिमानाका बैतडीको झुलाघाटमा पहिलो पटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी बीओपी स्थापना भएको छ। सीमा क्षेत्रको सुरक्षा, अवैधानिक र आपराधिक गतिविधि नियन्त्रण गर्न सीमा नाकामा बीओपी स्थापना गरेको सुदूरपश्चिमका सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बताउनुभयो। झुलाघाट बैतडीको एकमात्र नाका रहेकाले अबदेखि सीमा क्षेत्रमा 24 घण्टा सुरक्षाको प्रबन्ध मिलाइने उहाँले बताउनुभयो।
कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना र पर्वतको कुस्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउनका बीच स्वास्थ्य सुरक्षा सम्बन्धी प्रावधानहरूको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको हो। दाना र कुस्मामा रहेको खुर्कोटमा 220 केवी सबस्टेशन निर्माणका बाँकी रहेका काम पनि भइरहेका छन्। दुवै सबस्टेशनका सबैजसो उपकरणहरू जडान भइसकेका छन्। दाना कुस्मा खण्ड यही असारभित्रमा सञ्चालन चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताहरूले म्याग्दीमा निर्माण गरिरहेको 42 मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत जोडिनेछ। निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा सञ्चालनमा रहेको 11.2 मेगावाटको थापा खोला जलविद्युत आयोजनाको विद्युत दाना सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ। अहिले थापा खोलाको विद्युत 33 केवी लाइन मार्फत प्रवाह भइरहेको छ। घिसिङले प्रसारण लाइन अभावमा मिस्त्री खोलाको विद्युत खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताउनुभयो।
सीधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
यसरी नै हजारौंको मुहारमा खुशी र सन्तुष्टिको उज्यालो छर्दै खुशियाली बाँड्दै
प्रभु बैंक विश्वास छर्दै विश्वास जित्दै अघि बढ्दै।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश एमजी, किन ल्याउनु भएको? पर्दैन थियो नि नयाँ कुर्सी।
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन?
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको?
अनि कुर्सी राम्रो भएन भने त मेरो डन्डामा समस्या हुन्छ नि सर।
V-Bone Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-146, 9810-90-146.
V-Bone, change your perception.
कोरोनासित डर लागेको छ?
न डराउनुहोस्, कोरोना क्याप्सुल सुनेर डर भगाउनुहोस्।
कोरोना भाइरसका बारेमा तपाईँका प्रश्न हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ। तपाईँ नेपाल टेलिकमको सिम चलाउनुहुन्छ भने आफ्नो नाम र ठेगाना लेखी एसएमएसमा COCA टाइप गर्नुहोस्, तपाईँको प्रश्न लेख्नुहोस् र 35566 नम्बरमा पठाउनुहोस्।
हामी विज्ञ स्वास्थ्य कर्मी र डाक्टरका जवाफ ल्याएर कोरोनाका क्याप्सुल बनाउँछौ।
काया कैरन र साझा खबरमा दिन बिराएर आउँछ कोरोना क्याप्सुल,
मिलिजुली बनाऊ कान थापेर सुनाऊ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, संखुवा सभा खाँदबारी नगरपालिका छ कि 32 वर्षकी सुत्केरी गंगा कार्कीको ज्यान गएको छ। हिजो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि उहाँलाई काठमाडौँ ल्याइएको थियो। काठमाडौँको थापाथालीमा रहेको प्रसुति गृहमा उपचारका क्रममा कार्कीको ज्यान गएको हो। उहाँको अवस्था गम्भीर रहेकाले बचाउन नसकेको अस्पतालले जनाएको छ। नोबेल अस्पताल अस्पतालमा शल्यक्रिया मार्फत पेटबाट मृत शिशु निकालिएको थियो। शल्यक्रियापछि परिवारले अस्थि कार्कीलाई घर लगेका थिए, तर फेरि स्वास्थ्य समस्या देखिएपछि अस्पताल ल्याइएको थियो।
सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका पाँच चौथलीका कणा बहादुर कुसुलेको घरमा आगलागी हुँदा कुसुले र उहाँकी श्रीमती हिरामाया घाइते हुनु भएको छ। आगलागीबाट झण्डै 2 लाख रुपियाँ भन्दा धेरैको क्षति भएको प्रहरीले जनाएको छ।
राष्ट्रिय मानवाधिकार आयोगले पूर्व सदस्य सुशीला सिंह सिलुको निधनप्रति दुःख व्यक्त गरेको छ। आयोगका सचिव वेदप्रसाद भट्टराईले प्रेस विज्ञप्ति निकालेर आयोगका पूर्व सदस्य सिंहको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो। सर्वोच्च अदालतको न्यायाधीश बन्ने उहाँ पहिलो महिला पनि हुनुहुन्छ। सिंहले 2062 साल जेठ 13 गतेदेखि 2063 असार 25 गतेसम्म आयोगको सदस्य भई काम गर्नुभएको थियो। आयोगले सिंहको सम्मान र सम्झनामा केन्द्रीय कार्यालयमा 3 दिनसम्म आयोगको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
गण्डकी प्रदेशसभाको वर्षीय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा सभागृहमा भोलि दिउँसो 1 बजे अधिवेशन शुरू हुनेछ। अधिवेशन अघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ सहित 7 जनाको कोरोना भाइरस COVID-19 को परीक्षण गरिएको थियो। परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
COVID-19 संक्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति अन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरका 119 पत्रकारको कोविड पत्रकार बीमा गरिएको छ। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव सिर्जन झाको पहल एवं मिशन मीडिया क्लबको आर्थिक सहयोगमा 1 लाख रुपियाँको कोरोना बीमा गरिएको हो। यस्तै भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर 9 दुगुरीमा सिल गरिएको छ। स्थानीय 42 वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि वरपरको क्षेत्र सिल गरिएको हो।
कोरोना भाइरसको जोखिम र लामो लकडाउनका कारण रोजगार प्रदायक संस्था पनि समस्यामा परेका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT स्वीकृत भएका विभिन्न तालिम लकडाउनका कारण रोकिएका हुन्। लकडाउन अघि युवालाई स्वरोजगार बनाउने उद्देश्यले शुरू भएको तालिम अहिले स्थगित भएका छन्, जसले गर्दा विभिन्न विषयमा तालिम लिइरहेका 55,520 जना त्यत्तिकै घरमा बस्न बाध्य भएका छन्। कोरोनाको जोखिम र लकडाउनका कारण अरू व्यापार व्यवसायसँगै रोजगार प्रदायक संस्थाहरू पनि धराशय अवस्थामा पुगेका कान्तिपुर बहुप्राविधिक शिक्षालयका कार्यकारी निर्देशक श्यामजी कणेलले बताउनुभयो।
नेपाली सेनाले संगठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृत सहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा ल्याएको छ। प्रधान सेनापति पूर्णचन्द्र थापाले संगठनमा भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाई गरेपछि उनीहरूलाई अनुसन्धान र कारवाहीको दायरामा तानिएको हो।
घोराई उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सोनापुर सिमेन्ट उद्योगका लागि चुन ढुङ्गा बोक्ने टिप्पर चलाउन रोक लगाइएको छ। मानवीय तथा भौतिक जोखिम बढेको भन्दै स्थानीय बासिन्दाले टिप्पर चलाउन रोक लगाएका हुन्।
भारतमा एकै दिन 6,500 भन्दा धेरैमा कोरोना पुष्टि भएको खबर पढेर हुकुम ओली लेख्नुहुन्छ। नेपालमा पनि भारतबाट आउनेलाई व्यवस्थित तवरले क्वारेन्टाइनमा राख्न सकिएन भने, सही ढंगले जाँच गरिएन भने यस्तो अवस्था नआउला भन्न सकिन्न। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको खबर पढेर जयराम घरती लेख्नुहुन्छ, भारतबाट आउने सबैको PCR परीक्षण गर्नु पर्यो। विदेशमा रहेका नेपालीको शव ल्याउन समस्या भइरहेको खबर पढेर लक्ष्मण बहादुर सुनार लेख्नुहुन्छ, विदेशमा काम गर्ने नेपाली यो महामारीमा निकै प्रभावित छन्। कोरोनाले र अरू कारणले ज्यान गुमाएका नेपाली कामदारको शव नेपाल ल्याउन सरकारले कसरी हुन्छ व्यवस्थापन गर्नु पर्यो। पशुपति क्षेत्रमा रहेको विद्युतीय शब्दाह गृह भोलिदेखि खुल्ने, तर क्रियापुत्री घर भने अझै खुल्ने ठेका नभएको खबर पढेर छुलटिम शेर्पा लेख्नुहुन्छ, एउटा लासको अन्त्येष्टि गर्दैमा यतिका दिन बन्द, यो त भएन है। दिनमा 100 देखि 1,000 भन्दा धेरै मान्छेको शव जलाउनु पर्ने अवस्था आयो भने कहाँ र कसरी व्यवस्थापन गर्ने भनेर सरकारले तयारी गर्नु पर्यो। अनि सेनाको हेलिकप्टर मार्फत संखुवा सभाबाट काठमाडौँ पठाइएकी सुत्केरी महिलाको ज्यान गएको खबर पढेर कल्पना खरेल लेख्नुहुन्छ, लकडाउनले गर्भवती र सुत्केरी धेरै मारमा परेका छन्, यसतर्फ सरकारको ध्यान जाओस्। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ
प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी टेकमान साक्य। नेपाल दर्पणमा अब विदेशका खबर। चीनमा पहिलो पटक संक्रमणको संख्या शून्य पाइएको छ। चीनमा कोरोना महामारी फैलिएको समयदेखि पहिलो पटक एक दिनमा एक पनि संक्रमित फेला नपरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। पछिल्लो 24 घण्टामा चीनमा एकजना पनि नयाँ संक्रमित देखिएका छैनन्। यस्तै कोरोना भाइरस विरूद्ध चीनमा बनेको खोप प्रभावकारी र सुरक्षित देखिएको अनुसन्धानकर्ताले बताएका छन्। खोपको अनुसन्धानमा संलग्नले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा खोप कोरोना भाइरसको संक्रमणबाट मानिसलाई जोगाउन सफल देखिएको र सुरक्षित पनि रहेको द ल्यान्सेट जर्नलमा उल्लेख छ। चीनका विभिन्न प्रयोगशालामा गरिएको पहिलो चरणको परीक्षणको नतिजासहितको रिपोर्ट द ल्यान्सेट जर्नलमा प्रकाशित भएको हो। 18-60 वर्षका 108 जनामा भएको पहिलो चरणको परीक्षणले यो खोपले सकारात्मक नतिजा दिएको प्रतिवेदनमा उल्लेख छ।
यसैबीच विश्वमा कोरोना भाइरसका कारण संक्रमितको संख्या 53,40,000 नागेको छ। संक्रमित मध्ये 21,78,800 भन्दा धेरैजना उपचारपछि निको भएका छन् भने 3,40,696 जनाको ज्यान गएको छ।
अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले कोरोनापछि क्रिकेट शुरू गर्न सार्वजनिक गरेको नयाँ गाइडलाइनमा सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा स्वास्थ्यलाई राखेको छ। खेलाड़ीको स्वास्थ्य सुरक्षित नहुँदासम्म खेल शुरू हुन कठिन रहेको भन्दै आईसीसीले त्यसका लागि सबै सदस्य राष्ट्रलाई चिकित्सा अधिकारी अनिवार्य रूपमा नियुक्त गर्न भनेको हो।
र जर्मन बुन्डेसलिगा फुटबलमा अहिले 4 खेल हुँदैछन्। अहिले बोरुसिया म्यान्चेन ग्लाडवास र बायर लिभरकुसेन, फाइभ ब्रग र वेडर ब्रेमेन तथा पडेरवर्न र होफेनहाइम बीच खेल भइरहेको छ। यस्तै आज राति 10:15 बायर्न म्युनिखले घरेलु मैदानमा फ्रांकफर्टसँग खेल्नेछ। यसैबीच स्पेनिस ला लिगा फुटबल आउँदो जून महिनाको दोस्रो हप्तादेखि शुरू हुने भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा जून 8 शुरू हुने बताउनु भएको हो। कोरोना भाइरसको महामारीका कारण ला लिगा गएको मार्च 23 स्थगित भएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नारायणी अस्पतालमा उपचाररत 9 डिस्चार्ज, बाँकेका 27 सहित आज 68 जना थपिएसँगै संक्रमितको संख्या 584 पुग्यो।
कैलालीको गौरीफन्टा नाकाबाट 6,000 भन्दा धेरै नेपालीको उद्धार, क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै रूपन्देहीको मर्चवारमा प्रदर्शन।
काली गण्डकी प्रसारण लाइनको काम अन्तिम चरणमा, बिजुली खेर जान नदिने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको दावी।
चीनमा पहिलो पटक संक्रमणको संख्या 0, कोरोना विरूद्ध चीनमा बनेको खोप प्रभावकारी रहेको अनुसन्धानकर्ताको दावी।
र जर्मन बुन्डेसलिगा फुटबलमा अहिले 4 खेल हुँदै
आजको नेपाल दर्पण सकिएको छ। सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 हात धुन नबिर्सनुहोला। नेपाल दर्पणमा प्राविधिक साथी मनोज विष्टसँगै हामी मदन पौड्याल र दिपाती मलसिना पनि विदा हुन्छौ। नमस्कार।